यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। लिम्पिया धुरा लिपु लेख सहितको नेपाली भूमि नेपालको नक्सामा समेटिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित। राष्ट्रियता र राष्ट्रिय अखण्डताका विषयमा सबै दल एकै ठाउँमा उभिनु गौरवको विषय भएको प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूको भनाई। अतिक्रमित भूमि व्यवहारिक रूपमा प्राप्त गर्ने कार्यमा अघि बढ़न सरकारलाई आग्रह। मिचिएको भूमि फिर्ता ल्याउन अब भारतसँग वार्ता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पर्वतको कुस्मा स्थित एउटा बस्तीमा पहिरोमा पुरिएर 3 जनाको मृत्यु, 6 जना बेपत्ता। नेपालमा मनसून भित्रिएसँगै मौसमी गतिविधि बढ़ने भएकाले सचेत रहन सरकारको सुझाव। र चीनको राजधानी बेजिङमा नयाँ कोरोना संक्रमित भेटिएसँगै कतिपय क्षेत्रमा लकडाउन। समाचार अब विस्तारमा। प्रतिनिधि सभाले नेपालको भूमि लिम्पियाधुरा लिपुलेख र कालापानी सहितको नेपालको नक्सा समेटिएको नेपालको संविधान संशोधन विधेयक 2/3 भन्दा बढ़ी मतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा संविधान दोस्रो संशोधन विधेयक 2077 2/3 भन्दा बढ़ी मतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो।
नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 258 मत, प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा 0 मत र प्रस्तावको मत दिन्न भन्ने पक्षमा 0 मत परेको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा 258 मत परेको र उक्त संख्या प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 275 2/3 भन्दा बढ़ी मत भएकोले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्ताव 2/3 बहुमत भन्दा बढ़ी मतबाट पारित भएको घोषणा गर्दछु।
यसअघि संविधान संशोधन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बा हाम्फेले विधेयकमाथि भएको सकारात्मक छलफलले नेपाली जनताको सार्वभौम अधिकारलाई अझ माथि उठाउने बताउनुभयो। उहाँले संसदले नेपालको अखण्डता र राष्ट्रिय एकता कायम गर्न सधैँ एकताबद्ध भएको सन्देश दिएको बताउनुभयो।
नेपालको संविधान दोस्रो संशोधन 2077 विधेयकमाथि यस सभामा दफावार छलफलमा भाग लिए, बहुमूल्य विचार राखिदिनु भए, नेपालको सिमाना तथा राष्ट्रियताको विषयमा हामी बीचमा द्विमत छैन र हामी सबै एकताबद्ध रहेका छौं भन्ने विषयलाई नेपाली जनता तथा समग्र विश्वलाई सन्देश दिन सफल हुनुभएकोमा माननीय सदस्यहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। यस संशोधित विधेयकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता तथा स्वाभिमानलाई अक्षुण राखी करिब 3 करोड़ नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारले अझ उचाइमा पुर्याएको छ भन्ने कुरा यस ऐतिहासिक क्षणमा यस सम्मानित सदन समक्ष सगौरव व्यक्त गर्न चाहन्छु।
बैठकमा उपस्थित सबै सांसदहरूले नेपालको संविधानको अनुसूची 3 रहेको नेपालको निशान छाप भित्रको नेपालको नक्सा परिवर्तन गर्ने नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पक्षमा मतदान गर्नुभएको थियो। प्रतिनिधि सभाका 275 सांसदमध्ये हिजोको बैठकमा 258 सांसदहरू उपस्थित भई मतदान गर्नुभएको थियो। विधेयक पारित गर्नुअघि विधेयकमाथिको छलफलमा भाग लिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि फिर्ता गर्ने सन्दर्भमा संविधान संशोधन जस्तो संवेदनशील विषयलाई सर्वसम्मतिले पारित गरेर राष्ट्रिय र ऐतिहासिक मुद्दामा नेपालीहरू सधैँ एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिएको बताउनुभयो।
वार्ताको बारेमा नेपालले प्रस्ताव अगाडि बढ़ाइराखेकै थियो, त्यसको बारेमा सकारात्मक पहल र त्यसको निम्ति तत्परता प्रदर्शन गर्नुको सट्टा त्यो नक्सा प्रकाशित गरेर र त्यो बाटो उद्घाटन गरेर भारतले हामी नेपालीहरूलाई एकताबद्ध हुन आफ्नो गुमेको जमिन फिर्ता लिनको लागि अगाडि बढ्न नकारात्मक रूपले जो चुनौती दियो म त्यसको लागि ती मन्त्रीहरू भारतका र ती नेताहरूलाई धन्यवाद पनि भन्न चाहन्छु। प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौं र त्यो गर्वको साथ राजतन्त्रले गुमायो गणतन्त्रले लिँदैछ त्यो ऐतिहासिक गौरव हाम्रो यो सदनलाई प्राप्त हुँदैछ र हामी त्यो प्रक्रियाको नयाँ कडीको रूपमा संविधान संशोधनको यो प्रक्रियामा उपस्थित छौं।
अध्यक्ष दाहालले संवेदनशील राष्ट्रिय महत्वको विषयलाई राष्ट्रिय समझदारी गरेर संविधान संशोधन मार्फत निशान छापमा रहेको नेपालको नक्सा सच्याउन गरेको पहलका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो। अध्यक्ष प्रचण्डले भारतसँग राजनीतिक र कूटनीतिक रूपमा छलफल गरेर विवाद सधैँका लागि समाधान गर्ने लक्ष्यका साथ अघि बढ़ेको पनि बताउनुभयो। उहाँले भारतसँग नेपालको मित्रता र असल छिमेकीको भूमिका निर्वाह गर्न चाहेको र नेपाललाई समृद्धिको बाटोमा लैजान चाहेको बताउनुभयो। त्यसक्रममा अध्यक्ष प्रचण्डले कोरोना विरूद्धको लड़ाईमा समेत सबैलाई एक भएर लाग्न आग्रह पनि गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम हुनु सकारात्मक भएको बताउनुभयो। सभापति देउवाले सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रिय हितमा भएकाले संशोधनको प्रस्तावलाई आफ्नो पार्टीले पूर्ण रूपमा समर्थन गरेको बताउनुभयो।
हाम्रो केन्द्रीय समितिले पूर्ण रूपमा समर्थन गरेको छ भनेदेखिलाई संसद दलमा पनि दलित पूर्ण रूपमा समर्थन गरेको छ। त्यसैले जो चाहिँ नै सबै पार्टीहरूको यसमा समर्थन देखिनु, यो हाम्रो नेपालीहरूको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ, अत्यन्तै महत्वपूर्ण कुरा छ। यो नेपालीहरू जुनसुकै ठाउँमा किन नहुन् राष्ट्रिय हितका लागि राष्ट्रको चाहिँ नै सार्वभौम सम्पन्नताका लागि राष्ट्रको अखण्डताका लागि सब एक छ भन्ने कुरा स्पष्ट भएको छ।
सभापति देउवाले सुगौली सन्धि अनुसार काली नदीको पूर्वको जमीन नेपालको हो भन्ने स्पष्ट रहेकाले अब भूमि फिर्ता ल्याउनुपर्ने बताउनुभयो। राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले संविधानप्रति आफ्नो दलको असन्तुष्टिका बावजुद पनि नेपालको नक्सा परिवर्तन गर्नका लागि आएको संविधान संशोधन प्रस्तावमा आफूहरूको पूर्ण समर्थन रहेको बताउनुभयो। हिमाल, पहाड़ र तराईका सम्पूर्ण जनता आफ्नो देशप्रति एक छन् भन्ने सन्देश दिन लिम्पियाधुरा, लिपु लेक, कालापानी समेतको नेपालको भूमि नक्सामा देखाउन संविधान संशोधनमा समर्थन गरेको उहाँले स्पष्ट पार्नुभयो।
यहाँ आजको जुन सवाल हो, जुन प्रस्ताव हो, त्यो राष्ट्रियतासँग पनि जोडिएको सवाल हो, सम्पूर्ण नेपालीको भावनासँग पनि जोडिएको सवाल हो, देशको सार्वभौमिकता, देशको अखण्डतासँग पनि जोडिएको सवाल हो। र त्यही सवालको रूपमा आज यो चाहिँ नेपालको नक्सामा त्यो चाहिँ त्यो काला पानी, लिम्पू लेक र लिम्पुआ धुरा लगायतका त्यो भूभाग नेपालको नक्सामा राख्ने प्रस्ताव यो संसदबाट स्वीकृत गराउन आइएको प्रस्ताव हो सभामुख महोदय। सम्पूर्ण नेपाली जनता, हिमाल, पहाड़, तराई मधेसका सबै नेपाली जनता आफ्नो देशप्रति, आफ्नो भूमिप्रति सजग छ, समर्पित छ, संवेदनशील छ। यो कुरा हामीले आफ्नो कामबाट देखाउन सक्नुपर्छ।
तराई मधेसका जनता राष्ट्रिय एकताका लागि सधैँ लागिरहने, राष्ट्रियताको सवालमा सधैँ एकजुट हुने भन्नुहुँदै उहाँले मधेसी जनता र संविधानप्रति असन्तुष्ट सबै पक्षको माग समेत सम्बोधन गर्न सबैले अपनत्व ग्रहण गर्न सक्ने खालको बनाई अघि बढ़नुपर्ने सुझाव पनि दिनुभयो। समाजवादी पार्टीका उपेन्द्र यादवले कसैलाई चोट पार्ने र राष्ट्रियतामा प्रश्न उठ्ने काम संसदबाट हुन नहुने भन्नुहुँदै राष्ट्रियताको सवालमा एकै ठाउँमा रहेको बताउनुभयो।
हाम्रा छिमेकीहरूसँगको असल सम्बन्ध पनि छ, त्यसलाई कुनै पनि किसिमले असर पर्न नदिने गरी हाम्रा समस्याहरू, द्विपक्षीय समस्याहरूलाई कुशल वार्ताद्वारा हल गर्नु पर्दछ। चुच्चो पहिला थियो, पछि गायब भयो। त्यो चुच्चो कसको पालामा गायब भयो, किन गायब भयो, कसले गायब भयो, त्यो सदनलाई जानकारी हुनुपर्छ पर्दैन? त्यसलाई पनि जानकारी दिनु, किन भयो, कसको पालामा भयो र के गरेर भएको।
उहाँले यसअघि काली नदी, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा प्रचलनबाट कसरी हट्यो भन्ने विषय खोजी हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधन राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताका लागि भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको संविधान संशोधन प्रस्तावमा निशर्त समर्थन रहेको बताउनुभयो। उहाँले गुमेको भूमि नेपालको नक्सामा समेट्ने ऐतिहासिक र महत्वपूर्ण कार्य गर्ने सबै नेपालीको खुशीको दिन भएको बताउनुहुँदै भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडासम्म छोड्नुपर्ने भएकाले उसले त्यसो नगर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संविधानमा नक्सा परिवर्तन गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने गरी आएको संविधान संशोधनको प्रस्तावको आफ्नो पार्टीले समर्थन गरेको बताउनुभयो। उहाँले कूटनीतिक पहल र वार्ता मार्फत जमीन फिर्ताको पहल गर्ने र त्यसो हुन नसके मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर भए पनि अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले अतिक्रमित भूमि लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सार्वजनिक गर्नु नेपालको राष्ट्रियता सार्वभौमिकता र अखण्डताको पक्षमा भएकाले यसलाई समर्थन गरेको बताउनुभयो। उहाँले सुगौली सन्धिमा काली नदी पूर्वको भाग नेपालको हो भनेर स्पष्ट लेखिएको अवस्थामा अब भारतले सीमा क्षेत्रको विभिन्न भागमा मिचेको भूभाग समेटेर नक्सा ल्याउनु पर्ने सुझाव समेत दिनुभयो। छलफलमा भाग लिने सांसदहरूले संविधानको अनुसूची तीनमा रहेको निशान छापमा रहेको नेपालको नक्सा महाकाली लिम्पियाधुरा लिपुलेक र कालापानी समेटिएको नक्सा आउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँहरूले सीमा सम्बन्धी समस्यालाई सधैँका लागि समाधान गर्ने गरी वार्ता र कूटनीतिक पहल मार्फत अगाडि बढ्न सरकारलाई आग्रह पनि गर्नुभयो। अतिक्रमित नेपाली भूमि व्यावहारिक रूपमा प्राप्त गर्नुपर्ने बताउनुहुँदै सांसदहरूले अन्तर्राष्ट्रिय कानूनबाट नेपालको सीमा नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले नियमअनुसार संशोधन सम्बन्धी शर्त पूरा नभएकाले संविधान संशोधन विधेयक माथि परेको एउटा संशोधन प्रस्ताव अस्वीकृत गरिएको जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत राष्ट्रियता र जनताको पक्षमा भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले संविधान संशोधन सर्वसम्मत रूपमा पारित भएको र यसको विपक्षमा कोही पनि नभएकाले अब भारतसँग वार्ता हुने बताउनुभयो। कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा हिजो देशका विभिन्न क्षेत्रमा दीप प्रज्वलन गरिएको छ। नेपाली कांग्रेसले नयाँ अध्यावधिक नक्सा संविधानको अनुसूची तीनमा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्वाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले हिजो एक विज्ञप्ति मार्फत लिम्पियाधुरा लिपुलेक र कालापानी सहितको नेपालको नक्सा पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको र राष्ट्रियताका प्रश्नमा यो राष्ट्रिय ऐक्यबद्धता निकै महत्वपूर्ण हुने जनाएको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा पीसीआर परीक्षण व्यापक गर्न त्यसै गरी स्वास्थ्य सामग्री पर्याप्त मात्रामा व्यवस्था गर्न क्वारेन्टाइनहरूलाई मापदण्डयुक्त बनाउन र विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको यथाशीघ्र उद्धारका लागि सरकार समक्ष उद्देश्यस्तरमा काम गर्न पनि पुनः माग गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पर्वतको कुस्मा नगरपालिका 3 दुर्लुङ स्थित एउटा बस्तीमा पहिरोमा 9 जना पुरिएका छन्। गैराती वर्षासँगै आएको पहिरोले दुर्लुङ गाउँस्थित ढकालबारीमा 2 घर बगाउँदा घरमा सुतिरहेका घरका सबै परिवार पहिरोमा पुरिएका हुन्। वडाध्यक्ष तेज प्रसाद पाध्यायका अनुसार 3 जनाको शव त्यसक्रममा फेला परेको छ भने 6 जना अझै बेपत्ता छन्। राति 1 बजेसम्म खोजी कार्य गर्दा स्थानीय तुलबहादुर थापा, मीनकुमारी थापा र विविसा थापाको शव फेला परेको वडाध्यक्ष तेज प्रसाद पाध्यायले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी सहित स्थानीयले कुटो कोदालो र गैंचीले खनेर 3 जनाको शव फेला पारे पनि अन्यको खोजी गर्न सम्भव नभएपछि अहिले बिहान एस्काभेटर लगाएर अन्यको खोजी गर्ने तयारी रहेको हाम्रा समाचारदाताले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार बेपत्ता हुनेहरूमा सम्राट थापा, बिरपा थापा, विवेक थापा, कमला विक, जेनिसा विक र प्रमिसा विक रहेका छन्। पहिरोमा परि गाईवस्तु समेत पुरिएका छन्। पहिरो वरिपरिका अन्य 3 घर समेत जोखिममा रहेका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सड़कमा थुप्रिएको पानी जमीनमुनि पसेर त्यसले पहिरोको रूप लिएको हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन्। घटनास्थल सदरमुकाम कुस्माबाट करिब 15 किलोमिटरको उत्तरमा रहेको छ। नेपालमा हिजो थप 273 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या 5,335 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका 4 जना, त्यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका 44 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका 4 र झापाका 1 जना, त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका 6 र 12 एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका 4 जना र नवलपरासी पश्चिमका 1 जना, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 30 जना र सुर्खेतका 40 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका 5 जना र दाङका 2 जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा रोल्पाका 17 जना, बाँकेका 18 जना, बर्दियाका 6 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यसै गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा महोत्तरीका 1 जना, सर्लाहीका 2 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका 2 जना, कपिलवस्तुका 20 जना, रूपन्देहीका 28 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका 48 जना र सर्लाहीका 11 जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो। मन्त्रालयका अनुसार नेपालमा हालसम्म 72 जिल्लाका 4,949 जना पुरूष र 386 जना महिलामा संक्रमण पुष्टि भएको छ। हिजो थप 36 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म उपचारपछि निको भई घर फर्कनेको संख्या 913 पुगेको पनि मन्त्रालयले जनाएको छ। सरकारले लामो समयदेखि जारी लकडाउन खुकुलो बनाउँदै पसल व्यवसायहरू खोल्न दिने निर्णय गरेपछि बाँकेमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै बजार व्यवसायहरू सञ्चालनमा आएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
लामो समयपछि पसल व्यवसाय खोल्न पाउँदा व्यवसायीलाई केही राहत त भएको छ नै, तर कोरोना कहरकै बीच बजार खुल्दा संक्रमणको जोखिम भने त्यत्तिकै छ। यस्तो अवस्थामा आवश्यक सावधानी अपनाएर पसल सञ्चालन गरिरहेको व्यापारीहरू बताउँछन्। नेपालगंज 2 न्यूरोड स्थित तयारी कपडाको विक्रेता सौरभ कलेक्सनका सञ्चालक शिव प्रसाद दाहाल।
बाहिर पानीको साबनको व्यवस्था गरेका छौँ, भित्र सेनिटाइजरको व्यवस्था गरेका छौँ। 1 मिटरको डिस्टान्स राखेर अनि धेरै भिडभाड भयो भने एउटा ग्रुपलाई सिद्धाउँछु अनि हामीले सकेसम्म आफ्नो हदबाट सजग हुने प्रयास गर्छौँ।
नेपालगंज बीपी चोकमा रहेको न्यू आदर्श पुस्तक पसलका सञ्चालक शालिक सुवेदी पनि सरकारको निर्देशन पालना गर्दै सतर्कता अपनाएर किताब कापी बिक्री गरिरहेको बताउनुहुन्छ।
अनलाइनको लसहरूको लागि भए पनि बच्चालाई किताब हाल्नु हुन जरुरी भन्ने हिसाबले सबै कुराहरू यो सामाजिक दूरी कायम गर्दै अनि राज्यको निर्देशनलाई पालना गर्दै अब किताबहरू आउने ग्राहकहरूलाई किताब दिने व्यवस्था चाहिँ गरेका छौँ।
लामो समय बजार बन्द हुँदा व्यवसायीहरू मर्कामा परेको भन्दै निश्चित मापदण्ड अप्नाएर पसल व्यवसाय खोल्न दिनुपर्ने लबिङ गर्दै आइरहेको नेपालगंज उद्योग वाणिज्य संघले सरकारको निर्णयको स्वागत गर्दै व्यापारीहरूलाई आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर बिक्री वितरण गर्न आग्रह गरेको छ। संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी,
सबै विभागलाई अनुरोध पनि गरेका छौँ, सेनिटाइजर राख्ने, हात धुने व्यवस्था गर्ने, सामाजिक दूरी राखेर काम गर्ने। हामीले यो सोच्नुपर्छ कि जुन मेरो कस्टमर आएको छ त्यसलाई कोरोना छ भने त्यस्तो डिस्टेन्स राखेर हामीले काम गर्नुपर्छ।
किनमेलका लागि बजार पुग्ने ग्राहकहरू पनि कोरोना कहरका बीच आवश्यक सजगता अपनाएको बताउँछन्। नेपालगंज 12 सेमन्ता पण्डित र जानकी तिनकी जयन्ती ओली।
पसलको अगाडि पनि डोरीहरू टाङ्गिनु भएको रहेछ अनि सेनिटाइजर पनि राखिदिनु भएको रहेछ, ठाउँ ठाउँमा हात धुने साबुन पानीको सुविधा पनि रहेछ।
धेरै समयपछि बजार गइयो, आफ्नो सावधानीहरू अपनाएर गइयो, त्यहाँ बजारमा पनि अब पसलहरूमा सेनिटाइजरको व्यवस्था गरेका रहेछन्।
लकडाउनलाई खुकुलो बनाउँदै बजार सञ्चालन गर्न दिइए पनि कोरोना संक्रमण दर बढ्दै गएका बेला उच्च सजगता अपनाएर समुदाय स्तरमा कोरोना फैलिन नदिन सचेत हुन भने जरुरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालमा यस वर्ष 2 दिन ढिलो गरी मनसून भित्रिएको छ। मनसून नेपालको पूर्वी भूभागमा जुन 12 प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नेपालको पूर्वी भूभाग हुँदै मनसून प्रवेश गरेको सन्दर्भमा आजबाट देशभर फैली मौसमी गतिविधि बढ़ने सम्भावना रहेको मौसमविद भूपति पोखरेलले जानकारी दिनुभएको छ। मनसून ढिलो भित्रिए पनि मुलुकभर मनसूनको समयमा औसत वर्षा भने हुने उहाँले बताउनुभयो। नेपाल वायुसेवा निगमले खाड़ी राष्ट्र लगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन यसअघि जारी हवाई भाड़ादर घटाउने निर्णय गरेको छ। नेपाल सरकारको अनुरोध अनुरूप अधिकतम भाड़ादर घटाउने निर्णय लिएको निगमले जनाएको छ। बर्खे बाली धान रोप्ने समय शुरू भइसक्दा समेत रासायनिक मल नपाउँदा कैलालीका किसानहरू चिन्तित भएका छन्। स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै कृषि कार्यमा सक्रिय किसानहरूले रोपाईको समय शुरू भए पनि मलखाद नपाउँदा समस्या उत्पन्न भएको बताएका छन्। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
स्वास्थ्य सुरक्षा र सामाजिक दूरी कायम राख्दै कृषि कार्यमा सक्रिय किसानहरू बर्खे बाली धान रोप्ने समय शुरू भइसक्दा समेत रासायनिक मल नपाउँदा चिन्तित देखिएका छन्। विगतका वर्षमा कृषि सामग्रीदेखि सहकारी संस्थासम्म पुगेर मलखाद पाउने गरेका किसानहरूलाई यसपालि भने कोरोना महामारीले सृजित अवस्थाका बीच मलखादको जो गर्न समस्या भइरहेको छ। यो वर्ष प्री मनसुनले साथ दिएपछि खुशी देखिएका किसानहरूले रोपाई शुरू हुँदा समेत मल नपाउँदा समस्या भएको गुनासो पोखेका छन्।
मल पाइहाल्छ छैन, समस्या छ।
मल नपाउँदा गाउँमा त अब धेरै नै चिन्ता।
चारै मल ल्याउनु पर्यो, के गर्ने अब, जमिन हल्किरहेको छ।
सहकारी संस्था मार्फत किसानहरूलाई अनुदानको मल बिक्री वितरण गर्ने कृषि सामग्री कम्पनीले यस प्रदेशमा रासायनिक मल आपूर्ति गर्दै आएको छ। कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवल सिंह बोगटी हाल भैरवाबाटै रासायनिक मलको आपूर्ति रोकिएको बताउनुहुन्छ।
युरिया र डिएपी छैन, पोटास मल मात्रै छ। भैरवमा पनि अहिले मल सिद्धि अवस्था भएको हुनाले मल अब आइरहेको छैन।
कैलालीमा धान खेतीका लागि करिब 15,000 मेट्रिक टन मल आवश्यक पर्ने भए पनि माग अनुसार मलको आपूर्ति भएको देखिँदैन। सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रासायनिक मलको आपूर्तिका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्मा,
हामीले कृषि संस्थानको केन्द्रीय कार्यालयहरूलाई पत्र पठाइसकेको अवस्था हो, त्यसैको आधारमा जुनले
अन्न भण्डारका रूपमा लिइने कैलालीमा करिब 72,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। जगत साउथ, रेनेपाल, धनगढी।
कैलालीको नेपाल भारत सीमा क्षेत्रको थप 6 स्थानमा सशस्त्र प्रहरी बलको बीओपी अर्थात बोर्डर आउटपोस्ट स्थापना गरिएको छ। सरकारी नीति अनुरूप सीमा क्षेत्रमा पर्ने भुइँया फाँटा, बंगरा कटान, जुगेडा, हिम्मतपुर, खोनापुर, श्रीलंका टापुमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल 34 नम्बर गण धनगढ़ीका गणपति कमल तिमिन सिन्हाले जानकारी दिनुभयो। बीओपी स्थापनापछि सीमा सुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रणमा सहयोग पुग्ने गणपति तिमिल सिन्हाले जानकारी दिनुभयो। के अन्तर्राष्ट्रिय प्रसंग, अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिका बीच फेरि वार्ताको तयारी अघि बढ़ेको छ। 4 अघि भएको सम्झौतापछि 18 वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी द्वन्दको अन्त्य हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले 4 अघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने सम्बन्धी सम्झौता गरेको थियो। सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ। अब तालिबानहरूले अफगान सरकार र अमेरिकासँग संयुक्त रूपमा पनि वार्ता गर्ने जनाएका छन्। सोही बमोजिम आगामी केही समयभित्रै दोहामा शान्ति वार्ता हुने गरी तयारी अगाडि बढ़ाइएको छ। वार्ताको शर्तका रूपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लड़ाकुहरूलाई जेलमुक्त गर्ने भएको छ। तालिबानहरूले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना कैदी बन्दीहरूलाई मुक्त गर्नुपर्ने शर्त यसअघि राखेका थिए। स्थानीय संक्रमणका कारण 11 नयाँ कोरोना भाइरसको संक्रमण भेटिएपछि चीनको राजधानी बेजिङका केही भागमा लकडाउन गरिएको छ। स्थानीय 11 बस्तीहरूमा मानिसहरूलाई घर बाहिर निस्कन निषेध गरिएको छ। नयाँ स्थानीय संक्रमणले त्रास फैलाएको भन्दै चीनी अधिकारीहरूले दक्षिणी बेजिङको फेङ्गाटी जिल्लामा लकडाउन गरिएको जानकारी दिएका छन्। 2 देखा परेको बेजिङको पहिलो संक्रमित व्यक्ति स्थानीय मासु बजार बाहेक अन्यत्र नगएको अधिकारीहरूले उल्लेख गरेका छन्। कोरोनाको एउटा पछिल्लो अध्ययनले मास्क लगाउँदा कोरोना संक्रमण कम हुने देखाएको छ। संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानले न्यूयोर्क र इटलीमा गरेको अध्ययनलाई आधार मानेर जारी गरेको एउटा अध्ययनमा घरमा नै बस्ने र भौतिक दूरी कायम राख्नु साथै मास्क लगाउनु पनि कोरोना संक्रमण रोकथामको उत्तम उपाय भएको बताएको छ। विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरसको संक्रमणबाट विश्वभर 4,31,728 जनाको हालसम्म मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या 78,55,400 पुगेको छ भने उपचारपछि निको भई घर फर्कनेको संख्या 40,19,936 पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। भाइरसका कारण गत 24 घण्टामा ब्राजिलमा सबैभन्दा धेरै 890 जनाको मृत्यु भएको छ भने 20,894 जना संक्रमित थपिएका छन्। एकै दिन 25,237 जना संक्रमित थपिएको अमेरिकामा हालसम्म 1,17,526 जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या 21,42,159 पुगेको छ। अमेरिकामा हालसम्म 851,838 जना संक्रमित निको भई घर फर्किएका छन्। छिमेकी मुलुक भारतमा संक्रमणका कारण हालसम्म 6,829 जनाको मृत्यु भएको छ। संक्रमणको संख्याका आधारमा विश्वमा चौथो स्थानमा रहेको भारतमा हालसम्म संक्रमितको संख्या 3,21,626 पुगेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो 24 घण्टामा भारतमा 309 जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ 12,000 भन्दा बढी यो 24 घण्टामा संक्रमित थपिएका छन्। अब मौसम। आज देशका प्रदेश नम्बर 1 र 2 प्राय बदली भई बाँकी भागमा सामान्य बदली भई प्रदेश नम्बर 1, 2 बागमती गण्डकी र प्रदेश नम्बर 5 केही भागमा मेघगर्जन सहित हल्का वर्षा हुने र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 13.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। लिम्पियाधुरा लिपुलेख सहितको नेपाली भूमि नेपालको नक्सामा समेटिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित। राष्ट्रियता र राष्ट्रिय अखण्डताका विषयमा सबै दल एकै ठाउँमा उभिनु गौरवको विषय भएको प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूको भनाई। अतिक्रमित भूमि व्यवहारिक रूपमा प्राप्त गर्ने कार्यमा अघि बढ़न सरकारलाई नेताहरूको आग्रह। मिचिएको भूमि फिर्ता ल्याउन अब भारतसँग वार्ता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पर्वतको कुस्मा स्थित एउटा बस्तीमा पहिरोमा पुरिएर 3 जनाको मृत्यु, 6 जना बेपत्ता। नेपालमा मनसून भित्रिएसँगै मौसमी गतिविधि बढ़ने भएकाले सचेत रहन सरकारको सुझाव। र चीनको राजधानी बेजिङमा नयाँ कोरोना संक्रमित भेटिएसँगै कतिपय क्षेत्रमा लकडाउन। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।